الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وحبيبنا وشفيعنا وسندنا ومولانا محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم شهد الله أنه لا إله إلا هو الملائكة وأولو العلم قائما بالقسط لا إله إلا هو العزيز الحكيم فلما جلست بين يدي قلت يا رسول الله إن من توبتي أن أخلع من مالي صدقة إلى الله وإلى رسوله فقال رسول الله صلى الله عليه وسلم أمسك عليك بعض مالك فهو خير لك فقلت إني أمسك سهمي الذي بخيبر صدق الله العظيم میرے دوستو بزرگو پردہ نشین میری محترمہ مائیں اور بہنیں اللہ تبارک و تعالیٰ نے ماشاءاللہ ہمیں رمضان کا مہینہ نصیب فرمایا تھا اللہ کے فضل سے ہم نے روزہ رکھا عبادت کی اور جتنا ہو سکا ہم نے کیا اللہ تبارک و تعالیٰ کے فضل سے اللہ تبارک و تعالیٰ اس کو قبول فرمائے ہمیشہ اللہ سے امید رکھو کہ جو کچھ ہم نے کیا ہے اللہ تعالیٰ اس کو قبول کر لیں تو ہمارے لیے نجات کا ذریعہ ہے. سب سے بڑی بات یہ ہے کہ اللہ پاک نے توفیق دی ہے تو ڈیفینیٹلی وہ قبول بھی کرے گا, یہ تو ہمارا یقین ہے. صحابہ کرام رمضان کے جانے کے بعد مسلسل کئی دن تک روزہ رکھتے تھے اور دعائیں کرتے تھے, خصوصاً رمضان کے بعد اللہ سے کہتے تھے اللہ تبارک و تعالیٰ جو رمضان چلا گیا اب جو کچھ کیا ہم نے کر لیا, آئندہ ہم کیا کریں, جو کچھ کیا ہم نے کر لیا پہلے تو اس کے لیے ہم اللہ سے ایک طرف شکر بھی ادا کریں اور اللہ تبارک و تعالیٰ کے سامنے ہم روئیں بھی کہ جو کچھ ہم نے کیا ہے وہ تو قبول فرما لے. اگر اللہ قبول فرما لے تو پھر اللہ کے یہاں بہت بڑی نعمت ہے کہ اللہ تبارک و تعالیٰ نے
اس کو قبول کر لیا تو قیامت کے دن ہمارے لیے چھٹکارا ہی چھٹکارا ہے۔ اس لیے اس کے لیے ہمیں چاہیے کہ ہم خوب عبادت کریں، تاکہ اللہ تعالیٰ نے جو نور ہمیں دیا ہے رمضان میں وہ نور باقی رہے۔ نور ایمان کا نور ہے کہ جب بندہ عبادت کرتا ہے، بندی عبادت کرتی ہے تو اس کا ایمان مضبوط ہو جاتا ہے۔ حدیث میں آتا ہے نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا کامل مومن بننے کا طریقہ کیا ہے؟ اسی ایمان کے ساتھ جانا ہے، اگر ایمان نہیں ہے تو پھر کتنی ہی عبادت کر لو کوئی فائدہ نہیں ہے۔ لیکن کامل ایمان کیسے ہو، مکمل ایمان کیسے ہو کہ انسان اسی ایمان کے ساتھ اللہ کے پاس چلا جائے؟ پہلے تو ایمان کے لیے ہمارے حضرت حکیم اختر صاحب رحمۃ اللہ علیہ فرماتے تھے کہ ہر فرض نماز کے بعد 3 بار یہ دعا پڑھ لینے کی، ربنا لا تزغ قلوبنا، ربنا لا تزغ قلوبنا، میرے ساتھ پڑھ لو، ربنا لا تزغ قلوبنا بعد اذ ہدیتنا وہب لنا من لدنک رحمہ انک انت الوہاب، ربنا لا تزغ قلوبنا بعد اذ ہدیتنا وہب لنا من لدنک رحمہ انک انت الوہاب۔ اے اللہ، ایمان دینے کے بعد گمراہی سے، فتنے سے، کفر سے، مرتد ہو جانے سے بچا لینا، اور ہمیں تیری رحمت نصیب فرما، تو ہی دینے والا ہے۔ وہب لنا من لدنک رحمہ، ہمیں رحمت نصیب فرما۔ یہ دعا جو آدمی ہر نماز کے بعد 3 بار پڑھ لیتا ہے تو امید ہے اللہ سے کہ اس کی موت ایمان پر آئے گی۔ تو جتنے اعمال ہم نے کیے ہیں، کرتے ہیں، تو اس کی وجہ سے اللہ تعالیٰ نور ایمان دیتا ہے، ایمان کا نور۔ کلمہ تو ہم نے پڑھ لیا، لا الہ الا اللہ محمد رسول اللہ، لیکن اس ایمان کو مضبوط بنانا، کامل بنانا، اس میں نور کیسے پیدا ہوگا؟ اس کی پہچان کیا ہے؟ ہاو یو گوئنگ ٹو ریکگنائز دیٹ ہی گاٹ نور ایمان؟ وہ کہتے ہیں نا کہ آدمی کا انتقال تو ہو گیا لیکن اس کا چہرہ دیکھو، 14 رات کی چاند کی طرح چمک رہا ہے، اتنا نور ہے۔ یہ نور کیسے آئے گا؟ ابن مسعود رضی اللہ تعالیٰ عنہ کی حدیث ہے، نبی اکرم صلی اللہ علیہ وسلم نے جب قرآن کی یہ آیت پڑھی نا، فَمَنْ يُرِدِ اللَّهُ بِهِ خَيْرًا يَشْرَحْ صَدْرَهُ لِلْإِسْلَامِ، جس شخص کے ساتھ اللہ خیر کا، بلائی کا، نیکی کا ارادہ کرتا ہے تو اس کا سینہ جو ہے، اس کا دل جو ہے، اس کا چیسٹ جو ہے، اسلام کے لیے کھول دیتا ہے۔ یہ قرآن کی آیت کا ترجمہ میں نے کیا، اللہ جس کے ساتھ نیکی کا، بھلائی کا، خیر کا ارادہ کرتے ہیں۔ تو پھر صحابہ نے پوچھا اس کے بعد، تو میں اس کے بعد جب نور سینے میں داخل ہو جاتا ہے تو سینہ کھل جاتا ہے، یہی مطلب ہے اس آیت میں۔ تو صحابہ نے پوچھا اللہ کے رسول کیا کوئی علامت ہے؟ ہاؤ وی گوئنگ ٹو ریکگنائز، کیسے ہم پہچانے، کیسے ہمیں معلوم ہو کہ ہمارے سینے میں نور آ گیا؟ کوئی پہچان تو ہونی چاہیے، ہر چیز کی پہچان ہوتی ہے، بھئی یہ کالا ہو گیا پہچان ہے، یہ گورا ہو گیا پہچان ہے، بھئی یہ بیمار ہے اس کی پہچان یہ ہے کہ اس کو یہ ہو گیا، پہچان ہے۔ اللہ تو کہہ رہا ہے جب اللہ کسی کے ساتھ خیر کا ارادہ کرتا ہے تو اس کے سینے کو کھول دیتا ہے، یعنی اس کے سینے میں نور پیدا کر دیتا ہے، یہ مطلب ہے۔ ورنہ سینہ کو آپریشن نہیں کرنا ہے کہ مسلمان بنے تو آپریشن کر لو تو سینہ کھل گیا، یہ مطلب نہیں ہے۔ یعنی اس کے دل میں اللہ کیا ہے نور پیدا کر دے. صحابہ نے بھی عجیب سوال کیا, فرمایا کیسے ہم پہچانیں کہ نور آ گیا, جیسے ٹائر میں ہوا نہیں ہے. سو بھائی ہم کہتے ہیں بھائی اس میں ہوا نہیں ہے اس لیے پنکچر نظر, اب اس میں ہوا ڈال دی تو ٹائر ہو گیا تو کیسے نظر آتا ہے کہ اب ٹائر بالکل برابر ہو گیا, پہلے بالکل ہوا نہیں تھی. کیسے ہمیں معلوم ہو کہ ہمارے دل میں نور پیدا ہو گیا؟ یہ آپ رمضان میں بھی معلوم کر سکتے ہیں اور دن میں بھی معلوم کر سکتے ہیں. یہ پہچان کوئی علامت ہے کہ جس کی وجہ سے پتا چلے؟ نبی صاحب فرمایا ہاں اس کی علامت یہ ہے کہ اس کا دل دنیا کی طرف زیادہ نہ لگے, دنیا میں لگے لیکن زیادہ نہیں, ضرور ہے, اور آخرت کی فکر کرے. دیکھو ہماری مائیں اور بہنیں جن کو فکر ہے کہ چلو میرا دل ذرا نیک باتوں سے ایمان مضبوط ہو جائے تو وہ آ جاتے ہیں درس میں. اور یاد رکھو اللہ کو سب سے زیادہ پسندیدہ محبوب عمل اگر کوئی ہے تو وہ یہ ہیں کہ لوگوں کو نیک کام کی دعوت دے, سب سے محبوب. یہ قرآن میں ہے اللہ پر, کنتم خیر امت اخرجت للناس تأمرون بالمعروف وتنہون عن المنکر. وہ تو ایمان کو بعد میں بیان کیا, ایمان کو تو بعد میں بیان کیا, حالانکہ ایمان کے بغیر تو کوئی عمل قبول نہیں ہوتا, امر بالمعروف بھی نہیں, تو پھر ایمان کو بعد میں کیوں لائے اور نیکی کا حکم کرنے کو پہلے کیوں بیان کیا؟ جبکہ کوئی بھی کام ایمان کے بغیر قبول نہیں ہوتا, کوئی بھی کام, تو پھر یہاں کیوں لائے؟ اس کا جواب محدثین دیتے ہیں, عجیب جواب, فرمایا ایمان تو پچھلی قوم کے پاس بھی تھا, عیسیٰ علیہ السلام کو بھی ماننے والے تھے, موسیٰ علیہ السلام کو بھی ماننے والے تھے, ابراہیم علیہ السلام کو بھی کچھ ماننے والے, نوح علیہ السلام کو ماننے والے تھے, کچھ صحابہ تھے ایمان لانے والے, لیکن اس امت کی خصوصیت میں کیا ہے؟ کنتم خیر امت, تم بہترین امت ہو, تم اچھے لوگ ہو. کیوں؟ اس لیے کہ پچھلی قوم جو ہے ان کے نبیوں کو جو کام دیا تھا, امر بالمعروف نہیں عن المنکر, اچھے کام کا حکم کرو برے کام سے روکو, جو بات ان کے نبیوں کو دی گئی تھی وہ نبی صلی اللہ علیہ وسلم کی امت کو دی گئی, تو نبی والا کام ہے. تو ہم اگر کسی اپنے پڑوس کو, اپنے ان قریب دوست فرینڈ کو یوں کہے چلو بھائی آج درس ہوگا چلو, یہ بھی دعوت ہے. کسی کو دین کی طرف بلانا یہ بھی دعوت ہے, ہو سکتا ہے دین کا کوئی درس سن کر کوئی نمازی بن جائے, کوئی مسلسل گناہ کرتے ہیں دین کا درس سن کر حدیث کا درس سن کر وہ کیا گناہ چھوڑ دے, تو ہو سکتا ہے. بہت ساری مائیں اور بہنوں کو یہ ہمارا حدیث کا درس جو کئی سالوں سے ہو رہا ہے, 15-16-17 سال سے ہو رہا ہے, کتنا فائدہ کیا ہوگا. الحمدللہ. تو نبی صلی اللہ علیہ وسلم کو صحابی نے پوچھا اللہ کے رسول صلی اللہ علیہ وسلم اس کی علامت کیا ہے؟ فرمایا جب تمہارے دین کا ٹائم آ جائے تو دنیا کو آگے پیچھے کر لو. جب تمہارے دین کا, جیسے نماز کا ٹائم آ گیا, اب بھی یوں کہنے مجھے تو پکانا ہے نماز بعد میں قضا کر لوں گی, یہ غلط. اس کا معنی اس کے دل میں دنیا کی محبت ہے, اگر اسی وقت ٹائم کو ادھر ادھر کر کر پہلے نماز پڑھے بعد میں کھانے کی طرف, سٹوب کو تھوڑی دیر آف کر دیں, نماز پہلے پڑھ لیں, ذکر پہلے کر لیں, عبادت پہلے کر لیں, پھر بعد میں اپنا کام کریں, یہ ہیں اس کے دل میں نور کی نشانی. بہت آسان ہے سمجھنا, اگر میرا دل جب اللہ کا حکم آ جائے چلو بھائی حکم آ گیا زکات دو, اب میرے دل میں یہ ہے پہلے میں زکات دے دیتی ہوں, زکات دے دی بس, بعد میں اپنا کام کرے جو کرنا ہے, نماز کا وقت آ گیا نماز پڑھ لی. تو جو نیکی کا کام ہے, ایک نشانی تو یہ بیان کی کہ دنیا کی طرف اس کا دل اتنا نہ لگے جتنا آخرت کی طرف، یعنی اس کو آخرت کی فکر زیادہ ہو، آخرت سے مطلب مرنے کی نہیں، مرنے کے بعد جو اعمال کام لگنے والے ہو، مرنے کے بعد جو عبادتیں کام لگے گی، جیسے فرض نماز ہے، حدیث میں آتا ہے قیامت کے دن سب سے پہلے سوال ہوگا نماز کا، جیسے اٹھیں گے نا، پہلے جب حساب کتاب شروع ہوگا تو پہلا سوال نماز کا ہے، روزہ بعد میں، زکوٰۃ بعد میں، حج بعد میں، پہلے نماز کا۔ نماز میں کمی کوٹا ہی ہے تو اس کی سنت کو دیکھا جائے گا، ابھی پھر بھی فل نہیں ہوا تو اس کی نفل کو دیکھا جائے گا، اس کے اشراق کو دیکھا جائے گا، وہ ڈال دیا جائے گا اس میں، وہ سنت ڈال دی جائے گی، اس کی نوافل ڈال دی جائے گی، اگر یہ فل ہو گیا تو پھر آگے کامیاب ہے، پھر روزہ ہے، پھر ہے۔ لیکن اگر نماز میں ہی پکڑا گیا، نہ سنت ہے، نہ نفل ہے، نہ فرض مکمل ہے، تو پھر کیا ہوگا؟ وہ تو اول من یحاسب یوم القیامہ الصلاۃ، قیامت کے دن سب سے پہلے حساب کتاب میں جو لیا جائے گا وہ نماز ہے۔ سمجھ میں بات آ رہی ہے؟ اندازہ کرو، قبر کا سوال الگ ہے، یہ تو قیامت کا سوال ہے۔ قبر کا سوال تو من ربو کا، تیرا رب کون ہے، ما دینو کا، تیرا دین کیا ہے، وما ھذا الرجل، یہ آدمی کون ہے بتاؤ۔ اس لیے میں نے رمضان میں بھی ایک بیان میں یہاں کہا تھا کہ کثرت سے ایک وظیفہ پڑھا کرو تو قبر کا سوال کا جواب دینا آسان ہو جائے۔ وہ وظیفہ ہے رضیت باللہ ربا، رضیت باللہ ربا وبالاسلام دینا وبمحمد صلی اللہ علیہ وسلم نبیا یا نبی و رسولا، رضیت، ہم نے غالباً اقبال بھائی آپ نے صراط مستقیم پر بھی یہ وظیفہ رکھا ہے، یہ وظیفہ ہے، اس میں قبر کے جو تین سوال ہے وہ اس میں ہے، رضیت باللہ ربا، اے اللہ تو میرا رب ہے میں راضی ہوں، اسلام میرا دین ہے میں راضی ہوں، نبی میرے، محمد صلی اللہ علیہ وسلم میرے نبی ہے میں راضی ہوں۔ اس دعا میں بھی تین یہی ہے، رضیت باللہ ربا وبالاسلام دینا وبمحمد صلی اللہ علیہ وسلم نبی، اور قبر میں بھی یہی تین سوال ہے، تیرا رب کون ہے، تیرا دین اسلام ہے، دین کو کیا ہے، یہ محمد صلی اللہ علیہ وسلم کون ہے۔ اس دعا میں تین، اس لیے نبی اکرم صلی اللہ علیہ وسلم فرمایا جو آدمی یہ دعا صبح میں پڑھ لے شام تک اللہ راضی، جو شام کو پڑھ لے صبح تک اللہ اسے خوش ہے۔ جب اللہ راضی ہو جائے، اس حالت میں اس کی موت آ جائے، تو قبر کا جواب دینا تو آسان۔ اس لیے صبح شام تین مرتبہ قبر کے سوال کو آسان کرنے کے لیے فرض نماز پہلے پڑھنے کا، فجر کی فرض کے بعد، مغرب کی فرض نماز کے بعد تین بار پڑھ لے، رضیت باللہ ربا وبالاسلام دینا وبمحمد صلی اللہ علیہ وسلم نبیا۔ صبح شام پڑھ لیا کریں۔ اب ایک نشانی تو آ گئی کہ اس کا دل کس کی طرف لگتا ہے، عبادت کی طرف، دنیا کی طرف کم ہے لیکن عبادت کی طرف، جب بھی اللہ کا حکم آ گیا پہلے قضا نہیں کرتی نماز، اللہ کو ناراض نہیں کرتی، گناہ سے بچتی رہتی ہے، چونکہ میرا اللہ ناراض ہو جائے گا، چونکہ اس کو آخرت کے بعد کی فکر ہے۔ اس لیے کہ سمجھدار آدمی کون ہے، اللہ کے نبی فرماتے الکیسو مندان نفسا، جو اپنے آپ کو بھول جائے، وہ عمل لما بادل موت، مرنے کے بعد کے اعمال دنیا میں کر لے۔ اپنی ذات کو بھولنے کا کیا مطلب، نہ کھاوے نہ پیئے، نہیں، اپنی ذات کا مطلب یہ ہے کہ اللہ کا کام پہلے، جو مجھے آخرت میں کام آنے والا ہے وہ پہلے، دنیا کے بعد میں۔ یہ ہے عقل مند آدمی۔ ہم لوگ عقل مند کس کو کہتے ہیں، जो लॉयर हो, प्रोफेसर हो, डॉक्टर हो, डिग्री हो, सब कुछ हो, उसको हम अकलमंद कहते हैं। अल्लाह के नबी कहते हैं, ना 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 ना, अकलमंद तो कौन है जो दुनिया के काम पर आखिरत के आमाल को प्रेफरेंस और तरजीह दे। और वल आजिज, फुलिश, बेवकूफ, नबी सल्लल्लाहु अलैहि वसल्लम कहते हैं कौन है बेवकूफ, कौन है, मन अतबा नफ्सहु हवाहा व तमन्ना अलल्लाह, जो अपने जात को, अपना काम दुनिया का पहले करे, अपने ख्वाहिशात की इत्तबा का क्या माना है, मेरा दिल करता है मैं बैठ के थोड़ा सा भी लैपटॉप पर बैठ के जरा काम कर लूं, बाद में नमाज पढ़ूंगा, मैं जरा अभी ये क्रिकेट देख लूं, बाद में नमाज पढ़ूंगा, अभी मैं जरा ड्रामा देख लूं, बाद में नमाज पढ़ूंगा, अभी ये काम कर लूं, बाद में नमाज पढ़ूंगा, ये अपने डिजायर का फॉलो कर रहा है, अल्लाह का फॉलो नहीं है, ये बेवकूफ आदमी है। मेरा नबी क्या कहता है, ये बेवकूफ है, बैठे बैठे वो शेख चल्ली की तरह मैं ये काम कर लूं, तमन्ना अल्लाह, और अल्लाह से उम्मीद रखता है जन्नत मिलेगी, जन्नत के ये बंगले मिलेंगे, फुला मिलेगा फुला, नहीं, ये बेवकूफ आदमी है। शेख चल्ली ऐसा ही करता था, बैठे बैठे सोचता रहता था मैं इतने बंगले बनाऊंगा, फिर ये करूंगा, फिर ये करूंगा, फिर ये मुर्गी लूंगा, अंडे देगा बेचूंगा, फिर वो बेच करके बकरी लूंगा, और बकरी को बेच, बहुत सारे हो जाएगी, बकरी को बेचूंगा, गाय लूंगा, फिर गागड़ी, गाय को बहुत करूंगा उसको बेचूंगा, फिर ऊंट लूंगा, ऊंट को बेचूंगा, फिर क्या मल्टी मिलियनेयर बन जाऊंगा। ये शेख चल्ली के काम थे, ये पहले जमाने का मशहूर है। तो हमारा काम ये नहीं है, बात मेरी समझ आ रही है। अकलमंद कौन है जो आखिरत के काम को, जो हमें काम, अल्लाह को काम आने वाले नहीं है, वो तो हमें काम आएंगे, उसमें अल्लाह का क्या, मैं पढ़ू ना पढ़ू उसमें अल्लाह का कोई फर्क नहीं है। मेरा कोई, अगर मैं अगर नमाज फर्ज पढ़ता रहूं, खूब कुरान की तिलावत करूं, उसमें अल्लाह का क्या दर्जा बुलंद हो जाएगा, अल्लाह तो जैसा है वैसा ही है। अल्लाह फरमाते हैं कि भाई उसमें तुम्हारा फायदा है, मेरा तो फायदा है नहीं, तुम जितने कामाल करोगे उसमें फायदा तो तुम्हारा है। तो जो बंदा अकलमंद वो है जो मरने के बाद काम आने वाले कामों को करें, ये अकलमंद है। और बेवकूफ वो है जो दुनिया के काम में लगा रहे और मरने के बाद के काम को भूल जाएं और जन्नतों की उम्मीद रखें, ये बेवकूफ है, अल्लाह के नबी ने फरमाया। तो खैर, बहुत बात आगे निकल गई। एक निशानी ये है ईमान की अलामत, कि बंदा या अल्लाह की बंदी आखिरत के काम को तरजीह दें, आखिरत के काम को प्रेफरेंस दे, कि मुझे मरने के बाद अल्लाह को मुंह दिखाना है, कब्र में मेरे साथ कोई सोने वाला नहीं है, कयामत में मेरे साथ कोई सोने वाला, क्योंकि अल्लाह ने कुरान में कहा है ना, यौम यफिरुल मरउ मिन अखीही व उम्मीही व अबीही, भाई भाग जाएगा, बहन से दूर रहेगा, मां बाप भाग जाएंगे, शोहर बीवी से, बीवी शोहर से, औलाद मां बाप से, मां बाप औलाद से, ये अल्लाह कुरान में कह रहे हैं। कयामत के दिन कोई किसी को काम, अल्लाह के नबी ने खुद फरमाया, मेरी बेटी फातिमा जो कुछ मांगना है यहां मांग ले, आखिरत में मैं तेरे काम आने वाला नहीं हूं, सही हदीस है। अपने चचा अब्बास से कहा, जो कुछ माल चाहिए मैं यही दे देता हूं, आखिरत में आपको अपना प्रिपरेशन करना है, अपनी तैयारी करनी है। अगर हम यूं कहें मेरा बाप मुफ्ती साहब है, अल्लामा साहब है, शेख साहब है, सैयद साहब है, फुलां है फुलां है, मुझे काम आएंगे, नहीं 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 नहीं, नहीं। काम, अगर काम आता तो नूह अलैहिस्सलाम उनका बेटा है जहन्नम में गया, बाप नबी है, काम आ जाता। इब्राहिम अलैहिस्सलाम सब नबियों के सरदार हैं, यानी अबुल अंबिया है, हमारे नबी के फादर की तरह है, लेकिन उनके बारे में क्या कहा, उनके बाप जहन्नम में, अगर काम आते तो उनके बाप को काम आ जाते, इब्राहिम अलैहिस्सलाम, लेकिन काम नहीं आए। लूत अलैहिस्सलाम की बीवी जहन्नम में गई, लूत अलैहिस्सलाम काम आ सकते थे, ये नबियों की बात कर रहा हूं मैं और तुम्हारा नहीं, कि मैं सैयद हूं, मैं मुफ्ती हूं, मैं शेख हूं, तो मेरा अब्बा ऐसे है तो काम आ, नहीं 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 नहीं, नहीं। अल्लाह के नबी ने कहा मेरी बेटी फातिमा जो कुछ मांगना है दुनिया में माल में दे दूंगा, आखिरत में मैं तेरे काम आने वाला नहीं हूं, अब्बास काम आने वाला नहीं हूं, फुफी से कहा सफिया मैं काम आने वाला नहीं हूं। हां, ये नबी कह रहे अपने खानदान को, इसलिए बेवकूफ है वो आदमी जो दुनिया की बातों को प्रेफरेंस दे और आखिरत को भूल जाए। सोचता भी नेक्स्ट रमजान आएगी तो इबादत कर लेंगे, उसके दरमियान में कोई मर गया तो इबादत चली गई। इसलिए हर वक्त रेडी रहना है, अल्लाह के हुक्म को पूरा करना है। अल्लाह कह रहे तू करेगा तुझे फायदा होगा, तू नहीं करेगी तुझे नुकसान होगा। अल्लाह का तो कोई नुकसान नहीं, अल्लाह का तो कोई नुकसान नहीं है। अल्लाह तो कुरान में कहते हैं मा यफअलुल्लाहु बिअज़ाब, अल्लाह को क्या मिलता है तुम्हें अज़ाब देने से। इन शकर तुम वाम, तो शुक्र अदा करो यानी अल्हम्दुलिल्लाह नहीं, यानी जो कुछ मैंने कहा है उसको तुम फॉलो करो, उसको प्रैक्टिकली अमल करो, ये शुक्रिया है। एक आदमी घर पर अजान सुनता है या सुनती है बंदी और अजान का जवाब दे दिया, ये भी सुनना था, ठीक है अजान का जवाब दे, लेकिन अजान सुनकर नमाज पढ़े तो ये असल शुक्रिया है कि मस्जिद में आ गया, या औरत ने सुना है तो मुसल्ले पर खड़ी हुई, ये असल शुक्रिया है, वरना फिर कुछ काम आने वाला नहीं है, खाली अल्हम्दुलिल्लाह कहने से कुछ नहीं होगा। असल शुक्रिया यह है कि अमली तौर पर प्रैक्टिकली तौर पर बंदा या बंदी अल्लाह का शुक्र अदा करे, मैं अल्लाह का खाता हूं, मैं अल्लाह का पीती हूं, मैं अल्लाह की चीज इस्तेमाल करती हूं, फिर मैं अल्लाह की नाफरमानी करूं। अल्लाह कह रहे मेरा कुछ जाने वाला नहीं है, जाएगा तुम्हारा, तुम करोगी जन्नत में जाओगी, नहीं करोगी तो जहन्नम तो है। अल्लाह ने तो कह दिया मैंने तुम्हें दो आंखें दे दी, वह हदैनाहुन नजदैन वह शफतैन अलम नजअल्लहु ऐनैन, मैंने तुम्हें दो आंखें नहीं दी थी, मैंने तुम्हें रास्ता नहीं दिखाया था, मैंने नबियों को नहीं भेजा, मैंने कुरान को नहीं भेजा, मैंने उलमा पैदा नहीं किए, मैंने साहबा पैदा नहीं किए, कितने लोगों ने तुम्हें रास्ता बताया फिर भी तुम नहीं करते थे, तो उसमें तुम्हारा कसूर है, अल्लाह का कसूर नहीं है। अब तुम्हें जाना पड़ेगा जहन्नम में, कोई बचाने वाला, बचाते तो नबी अपने औलाद को, अपने बाप को, अपने बीवी को बचाते, कोई नहीं बचाएगा, इसलिए कोई किसी का काम नहीं आएगा। तो एक सबक तो यह हुआ कि नूर की, ईमान का नूर, तो साहबा ने पूछा हमें कैसे पता चले कि मेरे दिल में ईमान का नूर पैदा हो गया, क्या निशानी है, तो उसका एक जवाब नबी सल्लल्लाहु अलैहि वसल्लम ने क्या दिया कि तुम्हारे जिंदगी में अल्लाह पहले हो दुनिया बाद में हो, यानी तुम्हारे मरने के बाद के आमाल पहले तुम करो, तुम्हारे दुनिया के आमाल बाद में करो, ये अगर तुम्हारे दिल में पैदा हो गया, जैसे उसकी मैंने मिसाल दी अजान हो गई, खाना पकाना बाद में, पहले मेरी नमाज, मेरा अल्लाह मुझे बुला रहा है, समझ जाओ उसके दिल में ईमान का नूर है, ये है नूर की निशानी। मैं नहीं कह रहा हूं, दरबार रिसालत से नबी सल्लल्लाहु अलैहि वसल्लम ने अल्लाह से पूछकर बतलाया है कि ईमान की निशानी नूर की क्या है, कि बंदा जो है या अल्लाह की बंदी है वो अल्लाह के काम, या दूसरे अल्फाज में आखिरत के काम को, या जन्नत वाले काम को, या कामयाबी वाले काम को पहले प्रेफरेंस दे, पहले तरजीह दे, और अपने दुनिया के काम को बाद में रखें, तो कहें समझ जाना चाहिए इसके दिल में ईमान की रोशनी है, ईमान का नूर है, इबादत का नूर है। एक निशान हकीमुल उम्मत हजरत मौलाना अशरफ अली साहब थानवी रहमतुल्लाह अलैह ने एक बात ये बयान फरमाई, बहुत अच्छी है, हदीस शरीफ में है, फइन नूरका कद अतफा नारी, जब ईमान का नूर पैदा हो जाएगा, जब ईमान का नूर पैदा हो जाएगा तो ये नूर जहन्नम की आग को बुझा देता है। जब ईमान का नूर पैदा हो जाता है तो फिर जब जहन्नम की आग को बुझा देता है तो दुनिया की वरीज, दुनिया के गम, दुनिया की फिक्रें, दुनिया की मुसीबत तो कुछ भी नहीं है। मेरी बात समझ में आ रही है, हकीम उम्मत नुक्ता बयान कर रहे हैं, जब अल्लाह के नबी ने कह दिया कि तुम्हारे दिल में ईमान का नूर पैदा हो जाए तो फिर जहन्नम की आग बुझ जाती है, तो दुनिया की परेशानियां तो कुछ भी नहीं, अल्लाह तुम्हारी जरूर मदद करेगा। इसलिए अगर ये नूर हासिल हो जाए तो वल्लाह दुनिया और आखिरत की राहत मिलेगी, दुनिया में भी राहत मिलेगी और आखिरत में भी। देखो ना, ऐसे सो जाते फौरन, कोई टेंशन नहीं, आदमी जब सोने जाता है तो बाजों को तो आधा एक एक घंटे तक नींद नहीं आती, सोचते रहते हैं दुनिया की बातें, और बाज तो ऐसे गए सर रखा सो गया। याकूब भाई जैसे सारी दुनिया घूम के आ गए। ये चीज है, इसलिए असल क्या है कि जो परेशानियां हैं इंसान के दिमाग पर, क्या होगा फुना होगा, इस अल्लाह पाक इसको आसान कर देता है। ये मौलाना थानवी रहमतुल्लाह ने फरमाते हैं, एक गम बाकी रहेगा, सारे गम खत्म हो जाएंगे ईमान के नूर से, लेकिन एक गम बाकी रहेगा, वो क्या है? अल्लाह की मुलाकात का। कि अब ईमान का नूर मिल गया, मैं अल्लाह से मिलना है। इसलिए हदीस में जब जन्नती को सब मिल जाएगा, मुस्लिम शरीफ की हदीस है, जन्नत के बंगले मिल जाएंगे और औरतों को उसका शौहर मिल जाएगा, औरतों को जन्नत की हूरों की क्वीन बना दी जाएगी, और मकान और महल और क्या मालूम सब कुछ मिल जाएगा जिसका जिक्र कुरान में हदीस में है सब कुछ। तो अब अल्लाह आगे चलकर पूछेगा और कुछ चाहिए, मुस्लिम शरीफ की सही हदीस है, और कुछ चाहिए? तो वो कहेंगे जन्नती लोग, अल्लाह सब कुछ तो मिल गया, कुछ भी बाकी नहीं है, सब कुछ मिल गया, अब कुछ नहीं चाहिए। कि नहीं नहीं कुछ एक चीज बाकी, अभी और कुछ बाकी है, अल्लाह सब कुछ तो है, बैठे खाना पीना सोना माशाल्लाह सब कुछ है जन्नत में, अबदुल आबाद है। ऐसा भी नहीं कि मौत आएगी, ऐसा भी नहीं कि रात है या दिन है, एक ही, न नींद का गलबा, न थूक, न टॉयलेट, न पेशाब, कुछ भी नहीं है। ऐसे थोड़ा सा पसीना निकला सब हजम हो गया, सब कुछ, मतलब क्या चाहिए? फरमाया नहीं, उलमा से पूछो। वो सारे नेक और उलमा से पूछेंगे, फरमाया हां एक चीज बाकी है। क्या बाकी है? अल्लाह तेरी मुलाकात बाकी है, तुम्हें देखना चाहते हैं, सब कुछ तो मिल गया लेकिन अल्लाह की जियारत नहीं हुई। जिसका जिक्र कुरान में वो ज्यादा का लफ्ज है, ये भी मिलेगा जन्नत भी लेकिन ज्यादा, वो क्या है? फरमाया अल्लाह अपने पर्दों को हटाएगा, अब तुम अल्लाह की जियारत कर लो। जब अल्लाह को देखेंगे तो क्या चाहिए? बात मेरी समझ में आ रही है? तो सारे गम अल्लाह दूर कर देगा, और कयामत में कब्र में जहन्नम की आग उसको टच नहीं करेगी। इसलिए ईमान की नूर की मैंने मिसाल दे दी है। आप कहेंगे हम ईमान का नूर कहां से लावे, टॉर्च लेकर तलाश करेंगे तो भी नहीं मिलेगा। ईमान के नूर की निशानी, अब उसके मौलाना थानवी रहमतुल्लाह अलैह फरमाते हैं, ईमान का नूर कैसे मिलेगा? एक तो हो गया ईमान, एक हो गया उसका नूर, और तीसरी बात मैंने क्या बयान की, उसकी निशानी बयान कर दी, लेकिन वो कैसे मिलेगा? तो हजरत थानवी रहमतुल्लाह अलैह फरमाते हैं, नूर ईमान के हासिल करने का तरीका जिक्र एंड फिक्र, दो लफ्ज कह दिए, जिक्र एंड जी। अब फिक्र का क्या माना? बैठे बैठे सोचे मेरी बीवी को भी क्या पकाएगी, फिक्र कर, मेरा शोहर आज क्या कमा के लाएंगे, फिक्र नहीं, ये फिक्र नहीं। फिक्र का माना हर काम, जो भी काम करो, जो भी काम करो उसको करने से पहले सोच लो कि इसके करने से मुझ पर कोई अल्लाह की तरफ से मुसीबत तो नहीं आएगी, ये कोई गुनाह का काम तो नहीं है। वो मेरी बात समझ आ रही है? कोई भी काम करो उससे पहले सोचो कि इस पर मेरा अल्लाह राजी होगा या नाराज होगा, यह है फिक्र। बहुत बड़ी बात हजरत थानवी ने बयान फरमाई। फिक्र का माना है आदमी कोई ऐसी मुसीबत मुझ पर आ जाए मेरे गुनाह की वजह से कि जो मेरी बर्दाश्त से बाहर है। अल्लाह ताला गुनाहों का बदला दुनिया में भी देता है, जो मेरी बर्दाश्त से बाहर है, सो उसकी वजह से क्या होगा, जिंदगी अजीरन बन जाएगी, मुश्किल वाली हो जाएगी। तो हर काम हर बात सोच कर करो। खुलासा फिक्र का क्या माना? हर काम हर बात मुंह से भी ना बोलते रहो, वरना हजरत अबू बकर सिद्दीक रज़ियल्लाहु ताला अपनी जबान को खींचा बाहर से, तेरी वजह से मैं जहन्नम में जाऊंगा। और हर रोज सुबह में ये सारा बदन जबान से कहता है, नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, सही हदीस है, तू चुप रहना वरना तू बोलेगी अंदर चली जाएगी, मार हमें पड़ेगी, दंडे हमें पड़ेंगे, चाहे दुनिया के हो या आखिरत के हो या कब्र के हो, बोलती तू है और मार हमें। पना मांगते हैं सारे उज्व, अल्लाह के नबी कहते हैं जबान से, हमें तो नजर नहीं आता लेकिन मेरे नबी का फरमान है। इसलिए सबसे पहली बात, जो भी काम कर लो, जो भी बात कर लो, सोच कर करो कि ये मेरे लिए ठीक है या नहीं, और अपने आमाल का हिसाब लिया करो। नंबर दो, फिक्र की दूसरी तारीख, रात में सोने से पहले जब आप बिस्तर में जाओ ना, तो पूरा दिन का दो मिनट के लिए जैसे दुकान का हिसाब कर लेते हैं ना शाम को, कि आज कितना नफा हुआ, कितना नुकसान हुआ, कितना माल गया, कितना प्रॉफिट मिला, ये हम हिसाब करते हैं, हर रोज हर आदमी करता है। फरमाए अपनी जिंदगी का हिसाब हर रोज कर लो। हजरत थानवी फरमाते हैं कैसे, कि आज मैंने कितने नेकी के काम किए और कितने गुनाह के काम किए, सुबह जब से उठा हूं तब से लेकर आज मैंने आंखों से, कान से, दिमाग से, हाथ से, पैर से कितने नेकी के काम किए और कितने गुनाह के काम किए। अगर नेकी के काम किए हैं तो अल्लाह का शुक्र अदा करो, अल्लाह तेरी तौफीक से मैंने ये काम किए, फजर भी पढ़ी, जोहर भी पढ़ी, फुला जिक्र किया फुला। और अगर कोई गुनाह हो गया तो तीन बार इस्तिगफार कर लो, अल्लाहुम्मग़फिर ली, अल्लाहुम्मग़फिर ली, अल्लाहुम्मग़फिर ली। यह है रोजाना हिसाब, अपना हिसाब, जिसको अब्दुल्लाह इब्न उमर फरमाते हैं हासिबू कब्ल अन तुहासबू, अल्लाह तेरा हिसाब ले उससे पहले तू अपना हिसाब कर ले। हाँ, बात समझ में आ रही है ना, यह फिक्र की दूसरी तारीख। बहुत आसान है, देखो रोजाना हिसाब करोगे, जैसे दुकान वाले करते रोजाना, मंथली नहीं करते, फिर तो बहुत ज्यादा हो जाता है। वो तो अकाउंटेंट्स वगैरह मंथली करते हैं या ईयरली करते हैं, हमें तो रोजाना करने हैं। हम रोजाना लेकर आते हैं गिनती, आज कितना हुआ, अपने आखिरत का हिसाब क्यों नहीं करते, आज कितना किया मैंने, कितना गया, कितना आया, कितना मेरे अच्छा लिखा गया राइट साइड में, कितना बुरा लिखा गया। आप चाहते हैं तो इस रजिस्टर से भूल जाए, अल्लाह मिटा दे, तो सोने से पहले ये दो काम कर लो, जो नेकी के काम किए सोच लो बैठे बैठे, दो मिनट लगेगी, एक मिनट सोचो आज मैं दिन में कितने नेकी के काम किए, अल्लाह तेरा शुक्र है, तेरा शुक्र है अल्लाह, तूने मुझे तो और ज्यादा अल्लाह पाक नेकी के काम करने की तौफीक देंगे, और अल्लाह आज मैंने फुला एक गुनाह का काम कर लिया, अल्लाह मुझे माफ कर दे, माफ माफ माफ, अस्तगफिरुल्लाह अलअजीम अल्लज़ी ला इलाहा इल्ला अस्तगफिरुल्लाह अस्तगफिरुल्लाह अस्तगफिरुल्लाह, पढ़ लो फिर सो जाओ। आपने हिसाब करके सो गए, तो हर रोज का हिसाब करेंगे, ये दूसरा काम है। और हिसाब करने के बाद तौबा कर लो, जैसे मैंने अभी बतलाया, नेकी के काम पर शुक्र अदा करो, समझ में आई बात, और बुरे काम पर तौबा कर लो। ये फिक्र है, ये क्या है, फिक्र। और जिक्र का तो पता है, उमर रजी अल्लाह ताला, ये तो हो गई नूर हासिल करने के रास्ते। मेरी बात समझ आती है, हजरत उमर रजी अल्लाह ताला अनु फरमाते हैं ईमान की चार निशानियां हैं, किसके दिल में ईमान है उसकी अलामत क्या है, फरमाया चार निशानी है, नमाज पढ़ने वाला हो, जकात देने वाला हो, अमर बिल मारूफ नहीं अनिल मुनकर करने वाला हो, और अमानतदार हो। ये चार निशानी हो ईमान की, नमाज पढ़ने वाला, जकात देने वाला, और अल्लाह के रास्ते में जाने वाला, और अमानतदार हो, किसी की अमानत में खयानत न करने वाला हो। जी इसीलिए अबू सईद खुदरी रजी अल्लाह तआला फरमाते हैं, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाया, दुनिया में मोमिन की तीन किस्में हैं। सबसे पहली किस्म क्या है, वो मोमिन जो अल्लाह और उसके रसूल पर ईमान लाए और फिर अपने माल और जान को अल्लाह के रास्ते में लगाए। दूसरे नंबर पर जो ईमान लाने के बाद दूसरों को अपने जान और माल से फायदा पहुंचाए, हेल्प कर दे। तीसरा मोमिन, अगर कोई उस पर परेशानी आए तो अल्लाह पर छोड़ दे, अल्लाह पाक आसान करेगा। ये अबू सईद खुदरी रज़ी अल्लाह ताला फरमाते हैं। लेकिन सबसे बड़ी निशानी जो है वो عبادہ ابن ثابت رضی اللہ عنہ فرماتے ہیں، نبی صلی اللہ علیہ وسلم فرمایا ایمان کی سب سے افضل حالت کیا ہے؟ فرمایا ہر وقت دل و دماغ میں یہ بات ہو، میں جہاں کہیں بھی ہوں اللہ میرے ساتھ ہے. میری بات سمجھ میں آ گئی نا؟ جہاں کہیں بھی ہوں اللہ تبارک و تعالی میرے ساتھ ہے. یہ ہے احسان. اس کو کیا کہتے ہیں؟ احسان. احسان کا کیا معنی ہے؟ ان تعبد اللہ کانک ترا فانہ یراک فہو یراک. احسان کا مطلب یہ ہے کہ تم اللہ تبارک و تعالی تم اللہ کو دیکھ رہے ہو، اور اگر تم نہیں دیکھ رہے ہیں تو اللہ تو تمہیں دیکھ رہا ہے. یہ ہے احسان. خیر، تین باتیں میں نے آج بھی چار باتیں بیان کی. ایک تو ہر فرض نماز کے بعد قرآن کی ایک آیت پڑھنے سے ایمان پر موت آتی ہے. ربنا لا تزغ قلوبنا بعد اذ ہدیتنا وہب لنا من لدنک رحمہ انک انت الوہاب. تین تین بار پڑھ لے، ایک ایک بار پڑھ لے ہر فرض نماز کے بعد. سورہ آل عمران کی غالباً آیت نمبر 8, 9, 10 ہے. ربنا لا تزغ قلوبنا، پہلے رکو میں. نمبر دو، صبح میں تین بار قبر کے سوال کا جواب دینے کے لیے آسان راستہ، رضیت باللہ ربا وبالاسلام دینا وبی محمد صلی اللہ علیہ وسلم نبیا یا نبیم و رسولا، دونوں حدیث ہے. تو یہ صبح تین بار پڑھیں گے تو شام تک اللہ اس سے راضی ہے، اور شام کو پڑھے تو صبح تک. اور نبی صلی اللہ علیہ وسلم فرماتے ہیں کہ میں اس کو جنت کی ذمہ داری لیتا ہوں. یہ ہے صبح شام پڑھنے کا وظیفہ، رضیت باللہ ربا وبالاسلام دینا وبی محمد صلی اللہ علیہ وسلم نبیا. یہ ہیں قبر کے تینوں سوال کا جواب، اس میں ہے. اس کو پڑھنے سے بہت فائدہ. اور تیسری بات میں نے بیان کی کہ ایمان کا نور حاصل کرے، اور ایمان کے نور کی علامت کیا ہے؟ کہ آدمی آخرت کے کام کو پریفرنس دے، ترجیح دے دنیا کے کام پر، تو سمجھو اس کے اندر میں ایمان کا نور پیدا ہو گیا ہے. اب اس کو حاصل کیسے کریں گے؟ چوتھی بات، ذکر اور فکر. ذکر میں ساری عبادت آ گئی، نماز، روزہ، زکوٰۃ، حج سب آ گیا، اور فکر میں گناہوں سے بچنے کا. کوئی بھی کام کرو سوچ سمجھ کر، کوئی بھی بات کرو سوچ سمجھ کر. یہ میرے پون گھنٹے کے بیان کا خلاصہ آپ کے سامنے بیان کر دیا. یہ چار باتیں میں نے آج آپ کے سامنے بیان کی ہے. اللہ پاک ہم سب کو عمل کی توفیق نصیب فرمائے. وآخر دعوانا الحمدللہ رب العالمین. اللہم صل علی سیدنا مولانا محمد وعلی آل سیدنا مولانا محمد وبارک وسلم. اللہم یا رب لک الحمد کما ینبغی لجلال وجہک ولی عظیم سلطانک. رب اغفر وارحم وانت خیر الراحمین. رب اغفر وارحم وانت خیر الغافرین. رب اغفر وارحم وانت ارحم الراحمین. رب اغفر وارحم وتجاوز عما تعلم انك انت الاعز الاكرم وانت اكرم الاكرمين. يا اكرم الاكرمين اكرمنا، يا اكرم الاكرمين اكرمنا، يا ارحم الراحمين ارحمنا، يا غفور يا غفار يا غافر يا غافر الذنب وقابل التوب اغفر لنا اغفر لنا اغفر لنا وتقبل توبتنا يا ارحم الراحمين. تقبل توبتنا يا ارحم الراحمين. وتقبل توبتنا يا ارحم الراحمين. یا اکرم الاکرمین، ہمارے گناہوں کو معاف فرما، ہم پر رحم فرما، کرم کا، عفو کا، عافیت کا معاملہ فرما، پریشانیوں کو دور فرما، مشکلوں کو آسان فرما. اے اللہ اے اللہ اے اللہ، ہمیں اپنے نیک بندوں میں شامل فرما. اے اللہ، میں نام کا مومن نہ بنا، کام کا مومن بنا دے. اے اللہ، ایمان کی حقیقت ہمیں نصیب فرما، ایمان کی حقیقت ہمیں نصیب فرما. اے اللہ، ایمان کا نور نصیب فرما، اور ایمان کے نور کو حاصل کرنے کے طریقے ہمیں نصیب فرما. یا اللہ، ذکر اور فکر کی توفیق نصیب فرما، ذکر اور فکر کی توفیق نصیب فرما. یا اللہ، تجھے راضی کرنے والے اعمال کرنے کی توفیق نصیب فرما، امر بالمعروف نہیں عن المنکر کا شوق پیدا فرما. یا اللہ یا رحمان، رمضان کے روزے جانے کے بعد اسی طرح ہمیں زندگی گزارنے کی توفیق نصیب فرما. کہ اللہ جتنی عبادتیں ہم نے کی ہے اس کو تو قبول فرما, جتنے روزے رکھے اللہ قبول فرما, جتنا قرآن پڑھا تو قبول فرما, جتنے دعائیں کی ذکر کیا تو قبول فرما, نیکی کے جتنے اعمال کیے اللہ تو قبول فرما. اللہ بیماروں کو شفا عطا فرما, اس مجمع میں جو بھی بیمار انہیں شفا عطا فرما, شفا کاملہ عاجلہ دائمہ مستمرہ نصیب فرما. اے اللہ جتنے لوگ مجھ سے مرید ہے, مرد اور عورت میں جہاں کہیں ہے اللہ, نیشنل اور انٹرنیشنل, اے اللہ سب کو صراط مستقیم پر باقی رکھنا, سب کو صراط مستقیم پر باقی رکھنا. جب ان کی موت آئے اللہ ایمان پر موت دینا, ایمان پر موت دینا. یا اللہ ہم سب کو ایمان پر موت نصیب فرما. اے اللہ پوری امت کو ہدایت کے فیصلے فرما, پوری امت کے لیے صراط مستقیم کے فیصلے فرما. اے اللہ گمراہی سے بچا لے, مغفرت کے فیصلے فرما, رحم و کرم کے فیصلے فرما, غزہ اور فلسطین کے مسلمانوں کی مدد فرما, مرحومین جو ہو چکے اللہ ان کی مغفرت فرما. اے اللہ جہاں کہیں لوگ سن رہے ہیں سب کا سننا قبول فرما, سب کا ہاتھ اٹھانا قبول فرما. اے اللہ تیرے نبی کی باتیں بڑی عجیب ہے, اللہ دلوں میں بٹھا دے, زندگیوں میں پیدا فرما, تیرا خوف دل میں پیدا فرما. تیرے نبی کی سنت سر سے بالو, سر کے بالوں سے پیر کے ناخن تک ہماری زندگیوں میں پیدا فرما. یا اللہ ہمارا اٹھنا بیٹھنا کھانا پینا سونا اٹھنا ہر کام سنت کے مطابق ہو جائے, ایسی زندگی ہمیں نصیب فرما. اللہ ہمارا گھروں میں سکون نصیب فرما, ہماری آل اولاد کی مغفرت فرما, ہماری اولادوں کو ہماری آنکھوں کی ٹھنڈک بنا. اے اللہ جو لوگ جہاں کہیں بیمار ہو سب کو شفا عطا فرما, دکھ دردوں کو دور فرما. اللہ اپنے فضل و کرم سے, رحم و کرم سے ہماری دعاؤں کو اپنے نبی کے صدقے قبول فرما. وصلی اللہ تعالی علی سیدنا محمد وآلہ وسلم.